السلام عليكم السلام عليكم ورحمة الله
وبركاته. بند کر دے جو جہاں ہے وہی بیٹھے اللہ کی طرف متوجہ رہے سے عمل کی نیت سے دنیا کے آخر کونے تک اس بات کو پہنچانے کی نیت کے سمے نیت سے سمے توفیق اللہ کے ہاتھ میں ہے. نیت کی صفائی کے مطابق توفیق نصیب ہوتی ہے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله الله بالحق بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. وقال الله سبحانه وتعالى إن الدين عند الله الإسلام ومن يبتغ غير الإسلام دينا فلن يقبل منه قابل احترام. بزرگ دوست اور بھائیو, یہ کائنات آسمان سے لے کر زمین ان دونوں کے بیچ میں جو جتنے مخلوقات ہیں اور آسمان کے اوپر جتنے ہیں اور زمین کے نیچے جتنے ہیں سب کا خالق اللہ ہے. بنانے والا صرف اللہ ہے. آسمان کو اللہ تعالی نے بنایا, زمین کو اللہ تعالی نے بنائی, چاند سورج ستارے سب اللہ کا بنایا ہوا ہے. پہاڑ, جنگل, دریا, یہ سب اللہ کی بنائی ہوئی مخلوق ہے. मनाने में अल्लाह ताला एकता है, कोई उसका मिसाल नहीं। इसी तरह हमको भी अल्लाह ताला ने पैदा किया है, हमारे अलावा जितने मखलूक हैं उन सबको अल्लाह ताला ने हमारी खिदमत के लिए, हमारे नफा के लिए बनाया। हमको अल्लाह ताला ने आखिरत के लिए बनाया और पैदा करवाया। खुलिकत दुनिया लकुम व अंतुम खुलिकतुम लिल आखिरा। आखिरत भी एक जिंदगी है, दुनिया भी एक जिंदगी है, लेकिन दुनिया की जिंदगी फानी है, खत्म होने वाली, यकीनन खत्म होने वाली, खत्म हो जाएगी, इसका बका नहीं है। कुल मन अलैहा फान, इस जमीन में जितनी चीजें हैं वो खत्म होने वाली है। وَيَبَقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ, बका सिर्फ अल्लाह ताला है जो जबरदस्त है और करम वाला। लेकिन हमें धोखा लग गया, इस जिंदगी के बका के साथ धोखा है। रोजाना देखते हैं हजारों इंसान उस दुनिया से चले जाते हैं, फिर भी उस धोखे से हम निकल नहीं सकते। हम यूं समझते हैं कि ये मौत उनके लिए था, आ गया, वो चले गए। नहीं, ये अल्लाह ताला का फैसला है। जैसा कि दुनिया को अल्लाह ताला फना कर देगा, इसी तरह हमारे लिए भी फैसला है कि हम इस दुनिया में नहीं रहेंगे, इस दुनिया से जाना है। कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, मौत का मजा सबको चखना है। लेकिन आखिरत एक जिंदगी है जिसका इब्तिदा है, इंतहा नहीं। वो बाकी रहने वाला वो बदला देने वाली जिंदगी है, बदला मिलेगा। ومن يعمل مثقال ذرة خيرا يره ومن يعمل مثقال ذرة شرا يره। वो जिंदगी बदला देने के लिए है। इस दुनिया में क्या हुआ का बदला वह मिलेगा, भला हो तो भला, बुरा हो तो बुरा। लेकिन उसके शान ये भी है कि वो हमेशा रहने वाले हैं। वलल आखिरतु खैरुन वाबका, हमेशा रहने वाली, कभी खत्म नहीं होगा। अल्लाह ताला ने हम सबको उस जिंदगी के लिए, उस आलम के लिए बनाया। अंतुम खुलिकतुम लिल आखिरा, हमें आखिरत के लिए बनाया गया। लेकिन आखिरत को अल्लाह ताला ने गायब में रखा है, हमने नहीं देखा। वही के जरिए से अल्लाह ताला अंबिया किराम अलैहिस्सलाम को बताते थे, बताते रहे। آخرت کی زندگی کے بارے میں بتاتے رہے, اس کے بھلا اور برا سب کو ظاہر کر دیا. www.dasqur'an.com اور انبیاء کرام علیہ الصلوۃ والسلام کو بھیجا کہ تو آپ لوگوں کو بلائیے, وہ بلاتے تھے. کوئی اگر آخرت کی زندگی کو حاصل کرنا چاہے یا تو اس آبادی زندگی میں کامیابی حاصل کرنا چاہے, اس کے لیے اللہ تعالیٰ نے ایک ضابطہ دیا ہے جس ضابطہ کا نام ہے دین. سب نبیوں کو دیا, احکامات میں کچھ کمی بشی تھی لیکن وہ مکمل ضابطہ تھا اس امت کے لیے, جیسا کہ ہمارے لیے مکمل ضابطہ ہے اسلام. ہمارے لیے جو دین ہے وہ دین اسلام ہے. جب سے حضور صلی اللہ علیہ وسلم اس دنیا میں تشریف لے آئے, اس وقت سے لے کر قیامت تک سب کے لیے ایک ہی دین ہے. اس کی کوئی گنجائش نہیں کہ کوئی آدمی اپنے من مانی کی وجہ سے تجویز کر لیے کہ یہ ہمارے لیے دین ہے, ہم اس پر چلیں گے تو کامیاب ہو جائیں گے. نہیں, اس کی کوئی گنجائش نہیں. ایک ہی دین ہے جس کو اسلام کہا جاتا ہے. حضور صلی اللہ علیہ وسلم اسی کی دعوت دیتے تھے. ہجرت سے پہلے حضور صلی اللہ علیہ وسلم حج کے موقع پر لوگ مینا میں جمع ہوتے تھے, حضور صلی اللہ علیہ وسلم وہاں گشت کرتے تھے. قبیلے قبیلے کا خیمہ الگ ہوتا تھا, باہر ملک والے کے خیمہ الگ ہوتا تھا. حضور صلی اللہ علیہ وسلم وہاں جاتے, لوگوں کو دین حق کی طرف بلانے کے لیے. وہ بھی حاضر ہوتے تھے, ان کے مطابق, ان کے گمان کے مطابق کوئی دین ان کے سامنے تھا, اسے اس کے حساب سے وہ حاضر ہوتے تھے. لیکن حضور صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے باخبر کر دیا تھا کہ وہ کوئی دین نہیں ہے. دین تو وہ ہے جو ہم آپ کو دیتے ہیں, وہی دین ہے. چونکہ مینا میں مجمع سب سے بڑا ہوتا تھا, بعض آدمی یہ کہتے کہ عرفہ میں جانا, مزدلفہ جانا, مزدلفہ میں جانا ہمارے لیے ضروری نہیں ہے, وہ تو جو گناہگار ہیں وہ جائیں گے, ہمارا تو کوئی گناہ ہی نہیں ہے. ہم بیت اللہ کے پڑوس ہے, ان کے نگران ہیں, ان کے خادم ہیں. اس لیے بڑا مجمع وہ منا میں ہوتا تھا. حضور صلی اللہ علیہ وسلم گشت کرتے تھے, دعوت دیتے تھے. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ رہبری کرتے تھے. چونکہ حضور حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کو تاریخ کے بارے میں خوب معلومات حاصل تھی, کہاں کہاں کون کون لوگ بستے ہیں, کس قبیلہ کے ہیں, کس خاندان کے ہیں, اس قبیلہ کا بڑا کون تھا, اس خاندان کا بڑا کون تھا, اس نام پر اس قبیلہ, یہ قبیلہ کیسے مشہور ہو گئے, وہ آدمی کون تھے, ان کی تعارف کیا تھی, ان کی خصوصیت کیا تھی, یہ خوب جانتے تھے حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ. حضور صلی اللہ علیہ وسلم کا تعارف, حضور صلی اللہ علیہ وسلم سے ان کے تعارف کراتے تھے, یہ فلاں ہے, فلاں ہے, فلاں ہے, اور حضور صلی اللہ علیہ وسلم کو بھی ان سے تعارف کراتے تھے حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ. ہاں تو گشت کرتے کرتے ایک دفعہ یمن کی ایک یمن والوں کے خیمہ میں گیا, وہاں بھی بہت سے آدمی مشتمل تھے. حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے تعارف کرایا, پھر حضور صلی اللہ علیہ وسلم نے باتیں شروع کی. کافی دیر آپ صلی اللہ علیہ وسلم نے بات کی اور ان کو کلمہ اسلام کی طرف, کلمہ توحید کی طرف, کلمہ طیبہ کی طرف بلایا. اب وہ خاموش ہو گئے, کوئی بھی نہیں بول رہا. میرے محترم دوست اور بزرگوں, یہ کلمہ ہر ایک کو نصیب نہیں ہوتا, چونکہ سب سے قیمتی ہے کلمہ, سب سے وزنی ہے. اللہ تعالی کے نزدیک سب سے زیادہ محبوب ہے, گناہوں کو معاف کرنے والا. بندہ اور اللہ کے درمیان جو دوری ہے, بعدی ہے, اس کو ختم کرنے والا. میزان میں سب سے وزنی, دل میں نور بخشنے والا. ہاں, اس کلمہ کی کثرت کی وجہ سے دل میں نور پیدا ہوتی ہے. وہ نور قیامت کے دن ظاہر ہوگا. جو بندہ اس کلمہ کو لا الہ الا اللہ, اس کلمہ کو روزانہ 100 مرتبہ پڑھے گا, اس کا چہرہ قیامت کے دن چودھویں رات کے چاند کی طرح ہوگا.
لیڈ کی طرح رکھے
نور والا کلمہ ہے.
گڈ ایوننگ جی,
اس کے ساتھ خاص قسم کا تعلق ضروری ہے. اس لیے مشائخ سلوک کے لائن کے مشائخ اس کو ورد کراتے ہیں ہزار ہزار دفعہ.
شرک
جڑ تو اکھاڑنے والا, حضور صلی اللہ علیہ وسلم نے اس کلمہ کو ان کے سامنے پیش کیا, لیکن وہ خاموش رہے. دوبارہ سمجھایا, پھر بھی وہ خاموش رہے, اس کو کہنے کے لیے تیار نہیں ہوئے. ایک کونے میں نوجوان تھا, انہوں نے بات بڑی دھیان سے سنی. حضور صلی اللہ علیہ وسلم نے امید باندھی کہ ہو سکتا ہے کہ یہ نوجوان نے بات سمجھی ہو اور اس کو قبول کرے گا. اس کی طرف متوجہ ہوئی اور خصوصی انداز سے اس کو سمجھایا. پھر کلمہ کو پیش کیا. میرے محترم دوست و بزرگ, ہمارا دعوت کا اصل بنیاد یہی ہے, اس کلمہ کی طرف لوگوں کو بلائے. اس سے زیادہ کوئی خیر ہے ہی نہیں مخلوق خدا کے لیے, اس سے زیادہ کوئی خیر ہے ہی نہیں. چونکہ جو بھی بندہ ایک دفعہ پڑھ لے گا لا الہ الا اللہ, وہ اسلام میں داخل ہو گیا. جو اسلام میں داخل ہو گیا وہ ایک دن نہ ایک دن ضرور جنت میں جائے گا. اور اس کلمہ کو پڑھنے کے ساتھ ساتھ اگر اس کا انتقال ہو گیا تو بالکل بلا حساب جنت میں چلا جائے. ہماری دعوت کی بنیاد یہی ہے, ایک کلمہ کی طرف ہم بلاتے ہیں. یا ایھا الناس قولوا لا الہ الا اللہ, تمام نبی کی دعوت
اے میں رومال
پڑھ رہا ہوں الہ الا اللہ کامیاب ہو جاؤ گے
او سے کولر کے پیچھے
پڑھ لا الہ الا اللہ کامیاب ہو جاؤ گے یہ کامیابی کا کلمہ ہے کوئی انسان آج بھی اس دنیا میں باقی ہے جس نے ایک دفعہ بھی یہ کلمہ نہیں پڑھی حضور صلی اللہ علیہ وسلم اس کے لیے پریشان تھے کہ کلمہ کے بغیر قبر میں نہ جائے زندگی میں کوئی چین نہیں تھی سکونت نہیں تھی کہ کس طرح انسان اس کلمہ کا پڑھ لے اور کلمہ کا پڑھنے کے بعد مسلمان بن کر اس دنیا سے وہ روانہ ہو یہی ایک پریشانی تھی اور کوئی پریشانی نہیں نہ کھانے کی نہ پینے کی ہوتا تو کھا لیتے ہوتا تو پی لیتے ورنہ بھوکا رہتے بعض دفعہ بدن میں ضرورت کے مطابق کپڑے بھی نہیں ہوتی تھی دوسری طرح پرانا کپڑا ہوتا تھا اس کی طرف بھی دھیان نہیں ہوتی میرے محترم دوست اور بزرگوں اس کی ذمہ داری حضور صلی اللہ علیہ وسلم نے ہم میں سے ہر ایک کو دے دیا اس کلمہ کو لے کر پھرو کوشش کرو رو دھو اللہ سے اللہ کے سامنے کہ انسان کی زبان سے یہ کلمہ نکلے دنیا کے ہر انسان اس کلمہ کو پڑھ لے صبر میں بھی یہی کوشش ہو حضر میں بھی یہی کوشش ہو ملک کے اندر بھی ہو ملک کے باہر بھی ہو اس لیے حضور صلی اللہ علیہ وسلم اس کے لیے حضور صلی اللہ علیہ وسلم پورے رات روتے تھے تو میرے محترم دوست اور بزرگوں حضور صلی اللہ علیہ وسلم نے اس نے پھر اس کلمہ کو پیش کیا لیکن اس نوجوان نے کہا کہ میں ہمارے علاقہ کے سردار کی طرف سے ان کے ذمہ دار بنایا گیا ہوں انہوں نے اس کلمہ کو قبول نہیں کیا میں نے سمجھ گیا کہ آپ کی بات جو ہے بالکل صحیح ہے بالکل صحیح ہے اگر ان کو چھوڑ کر میں یہ گلا کلمہ پڑھ لوں گا تو یہ مجھ سے الگ ہو جائے گا پھر مجھے اپنے علاقہ میں پہنچنے کے بعد جواب دہی کرنی پڑے گی کہ تم نے ان سے الگ کیوں ہو گئے جیسا تم نے ان کو سبق تمہارے ہاتھ میں ان کو سبق کیا تھا تم نے اس میں تفریق کر کے جدا کر کے آگے اس لیے میں آپ سے اگلے سال تک مہلت چاہتا ہوں کہ ہم سوچیں گے اور اگلے سال آ کے پھر اسلام میں داخل ہو جائیں گے یا تو ہمارا فیصلہ آپ کو جانا آپ کو معلوم کرایا گیا اسی طرح وہ حج کے بعد حج بھی ان کے عادت کے مطابق تھی کوئی اسلامی حج تو نہیں تھے روانہ ہو گئے اپنے علاقہ کی طرف لیکن اس نوجوان کے دل میں جو ہے بات بالکل بیٹھ گئی تھی ان لوگوں کی وجہ سے اس نے قبول اسلام قبول نہیں کیا اور پریشان رہے جب کافی دور چلے گئے تو وہاں سے اپنے علاقہ میں پہنچنے کا دو راستہ تھا ایک راستہ وہ تھا جس میں وہ آئے تھے اور ایک راستہ ہے جو عام چرچا میں نہیں ہے اس نوجوان نے کہا کہ چلے ہم اس راستے سے جائیں گے وہاں جانور کے لیے گھاس پھوس وغیرہ کا انتظام بھی اچھی طرح ہے اور پانی کے بھی انتظام ہے اور थोड़ा आगे यहूद का इलाका है, यहूदी वहां बसते हैं, उनके पास बड़े बड़े आलिम हैं। इस शख्स के बारे में जिसने हमसे मीना में बात किया है उनके बारे में हम पूछेंगे। वो जो कह रहे थे कि मैं नबी हूं और आखिरी नबी हूं, ये सच है या झूठ है, इसको इसके बारे में पूछेंगे। पहले तो वो लोग राजी नहीं हो रहे थे, चूंकि वो इनके जिम्मेदार थे, वो मुआफिक हो गए इनकी राय के साथ, उस रास्ते से चले। जबकि यहूद के उस इलाका में पहुंचे तो उसने यहूद के बड़े बड़े उलामा को उलामा के पास गए और मीना में जिस आदमी से मुलाकात हुई थी, यानी कहते हैं कि तुम आखिरी नबी हो, तो उनके बारे में पूछा। पूछते ही उन लोगों ने कहा, उलामा ने उलामा कहने लगे, अच्छा जिस आदमी ने तुमसे बात की है उनका चेहरा ऐसा है, उनकी दाढ़ी ऐसी है, उनके बाल का बाल ऐसा है, उनका नाक ऐसा है, उनका गुफ्तगू कोई तर्ज ये ऐसा ऐसी है, कहां का उनका कद ऐसा है, कहा आप लोग ज्यादा दूर नहीं आए, अभी वापस जाओ और वो जो कहे उसको मान लो, उसके दीन में तुम दाखिल हो जाओ। ये सच नबी है, सच्चा नबी है, और जो कलिमा तुम लोग पेश किया वह सच्चा कलिमा है, ज्यादा दूर तुम लोग नहीं आए, आप चले जाओ और हमारे यहूद के बारे में मत पूछो। ये कमबख्त है, कमीना है, दो हिस्से में बट जाएगा, एक हिस्सा उसके इत्तबा करेगा, एक हिस्सा उसके उनके साथ दुश्मनी करेगा। उस जिम्मेदार नौजवान ने कहा कि देखो ये भी तो ये कह रहे हैं, ये तो आलिम है, इनके पास आसमानी किताब है, देखो हमने तो उसका कोई खुलिया बयान नहीं किया, उन्होंने खुद ही पूछा और ऐसा ही पूछा जैसा कि हमने देखा है। तो लोग कहने लगे, चले हम आ गए, बहुत दूर आ गए, अगले साल देखेंगे। मेरे प्यारे दोस्तों, हक समझने के बाद उजुर तलाश करना यह महरूबी के सबाब है। उनको बात समझ में आ गई थी लेकिन उन्होंने उजुर किया। सहाबा से उजुर साबित नहीं है, कोई तकाजा हो और उजुर करे ये साबित नहीं है, मुनाफिकीन से साबित है। يقولون إن بيوتنا عورة وما هي بعورة إن يريدون إلا فرارا। منافق कहते हैं कि हमारा घर खाली है, देखभाल करने वाला कोई नहीं है। अल्लाह ताला फरमाते हैं कि बात ऐसी नहीं है, वो असल में इस तकाजा पूरा करने से अपने को बचाना चाहता है, भागना चाहता है। मेरे मोहतरम दोस्तों और बुजुर्गों, जिनकी इताअत के लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, कोई सहाबा की जमात है उनमें से किसी ने कभी कोई हुजूर नहीं की। और दीन हक वो है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मा अना अलैहि व असहाबी, जिस पर मैं और मेरे सहाबा हूं, मेरे सहाबा हूं, वो दीन हक है, उसके इत्तबा करो हर काम में, हर तकाजे में, हर हरकत में इत्तबा करो, हिदायत मिल जाएगी। तो मेरे मोहतरम दोस्तों और बुजुर्गों, उन्होंने उजूर कर दिया कि नहीं बहुत दूर आ गया, अगले साल देखेंगे, हमने सुन लिया ना और इनसे भी सबूत भी मिली, अगले साल। वो लोग लौट कर नहीं आए, चला गया, लेकिन अगले साल कोई हादसा ऐसा पेश आया कि उस इलाका से सरदार ने کسی قافلہ کو حج کے لیے بھیجنے سے منع کر دیا کہ اس سال حج کے لیے کوئی بھی نہیں جائے گا. یہ لوگ منتظر رہے اس سے بعد والے سال. اس سال بھی کوئی ایسا ہوا, سردار نے کہا کہ نہیں اس سال بھی نہیں جائے گا. اسی طرح کرتے کرتے 20 سال گزر گیا. 20 سال میں وہ نوجوان, اس زمانے میں جو 20 سال پہلے جو نوجوان تھے وہ آیا اور اکیلا ہی بچے رہے, اکیلا ہی زندہ رہا. ان کے جتنے ساتھی تھے سب کا انتقال ہو گیا. حضور انسان کو محروم کر دیتا ہے. ہم تو اجتماع میں آتے ہیں اور حضور کے ایک گٹھر لے کر آتے ہیں کہ تشکیل والے اگر پکڑ لیں تو میں پہلے یہ حضور کروں گا, پھر یہ کروں گا, پھر یہ کروں گا. حضور کو کیا ضرورت ہے؟ اللہ تعالیٰ نے اگر قبول کر لیا تو ہمارا سب کچھ اللہ کے ذمے میں ہو جائے گا. ہم بھی اللہ کے ذمے میں چلے جائیں گے, ہمارے گھر کے جتنے ہیں وہ بھی اللہ کے ذمے میں ہو جائے گا. تو میرے محترم دوست اور بزرگو, وہ ڈھونڈتے رہے حضور صلی اللہ علیہ وسلم کو. 20 سال پہلے جس آدمی کو دیکھا تھا وہ کہیں مل جائے, ڈھونڈتے ڈھونڈتے ملاقات ہو گئی. اس سال حضور صلی اللہ علیہ وسلم نے حج کرنے, حج اسلام کرنے کے لیے آئے تھے. حج اسلام کرنے کے لیے آئے تھے. ایک مجماز کے ساتھ تھا حضور صلی اللہ علیہ وسلم. اس کا مطلب یہ نہیں کہ الگ الگ مجمع بھی ہوتا تھا, نہیں, سب حضور صلی اللہ علیہ وسلم کے ساتھ چلتے تھے. حضور صلی اللہ علیہ وسلم حج کے احکامات کو ادا کرتے تھے اور پہلے اپنا حق, اپنا حج کے سلسلے میں جو حکم ہے اس کو پورا کرتے, پورا کر کے حضور صلی اللہ علیہ وسلم مجمع کی طرف چہرہ پھرا کر لوگوں سے کہتے, صحابہ سے کہتے کہ خزو انی مناسککم, خزو انی مناسککم, تم مجھ سے حج کے احکامات کو سیکھ لو. اسی طرح حضور صلی اللہ علیہ وسلم حج کراتے تھے. تو آدمی وہاں پہنچے, بالکل حضور صلی اللہ علیہ وسلم کے قریب پہنچ گئے اور پوچھیں گے یا رسول اللہ آپ نے مجھے پہچانا؟ 20 سال پہلے ایک دفعہ دیکھا تھا حضور صلی اللہ علیہ وسلم نے اس کی طرف دیکھتے ہی فرمایا کہ تو میسرت ہے نا, وہ تو میسر ہے, اس کا نام تھا میسرا, تو میسرا ہے. وہ خوش ہو گئے. یہی طریقہ ہے. داعی جو ہوتے ہیں, دیندار جو ہوتے ہیں اور کسی کے ساتھ اس کا تعلق اگر دین کے اعتبار سے ہو تو اس کو بھولتے نہیں. بہت اللہ والا دنیا سے گزر گئے آخری زندگی میں, اپنے بیٹے کو بھی نہیں پتا چلتے تھے. لیکن اس کا 3 چلا ہوا, کس کا نہیں ہوا, کس کا 3 چلا ہوا, سال نہیں ہوا, وہ یاد رہتا تھا. ہمارے بنگلہ دیش کے ذمہ دار تھے حضرت مولانا عبداللہ جی صاحب رحمۃ اللہ علیہ. آخری زندگی میں وہ سب کچھ بھول گئے تھے. ان کا ایک بیٹا رہتا تھا باہر ملک میں, اب تو اس کا بھی انتقال ہو گیا 2 سال پہلے. وہ باپ کی اس خبر سن کر آگے ککرائل میں پہنچے. 3-4 آدمی وہاں بیٹھے ہوئے تھے, بہت پرانا جو ان کے ساتھ رہتے تھے. بیٹھے نے آ کر سلام کیا, اس کو سلام کیا. میرے محترم دوست اور بزرگوں, عمل کا لیول جو ہے حضور صلی اللہ علیہ وسلم کے مخصوص طریقہ ہے. اس لیول کے ساتھ اگر اللہ کے یہاں پہنچے گا اور اندر نیت بھی اللہ کی راضی بھی ہو تو انشاءاللہ قبول ہو جائے گا. اور حضور صلی اللہ علیہ وسلم کا طریقہ وہ جو ہے وہی علم ہے, وہی علم ہے جس کو سیکھنا خیریت کے لیے ضروری ہے. لیکن ہماری حالت میں تبدیلی آ گئی, ہم سیکھنے کے لیے تیار نہیں ہیں, ہم نماز کے لیے تیار نہیں ہیں, ضد کر کے بیٹھے ہیں بچوں کی طرح, ضد کرتے نہیں جاؤں گا مدرسے میں تو کیا کرتے ہیں, ماں باپ اس کو پٹائی کرتے ہیں, دھمکی دیتے ہیں, نہیں اس کے ترغیب دیتے ہیں, بیٹا جاؤ تم نے اگر کیا نا آئس کریم ملے گا, وہاں پہنچتے ہی آئس کریم مل جائے گا. دیکھو ایک ہفتہ پورا تو انہیں پابندی کے ساتھ اگر مدرسے میں جاتا رہا تو ہفتہ ختم ہونے کے نیا جوتا مل جائے گا, نیا کپڑا مل جائے گا, پھلا کھلونا مل جائے گا. آہستہ آہستہ ہو جاتے ہیں, جاتے جاتے کھیل ایسا ہوتا ہے کہ پھر کوئی آئس کریم کی پیسہ کی ضرورت نہیں ہے, نئے جوتے کی نہیں ہے, وہ جو ہے نا بالکل یعنی اس کے عادی بن گئے ہیں. اس کی طرف رغبت حاصل ہو گئی, راغب ہو گئے, مجھے تو پڑھنا ہے, پڑھنے سے یہ ملے گا یہ ملے گا یہ ملے گا یہ ملے گا. پہلے تو نگد کے نگد چاہتے تھے, وہ ادھر چہلنے لگے, پڑھائی ختم کر ڈاکٹر بن جاؤ تو مجھے یہ ملے گا, انجینئر بن جاؤ تو مجھے یہ ملے گا. تو میرے محترم دوستو بزرگو, ہمارے گھر میں دین نہ ہونے کی وجہ سے, ہمارے ماحول میں دین نہ ہونے کی وجہ سے, ہمارے بازار میں دین کی اثرات نہ ہونے کی وجہ سے ہم بالکل بے بہرا ہو گئے دین سے. اس لیے اللہ تعالی نور سے بھر دے حضرت علیہ رحمۃ اللہ علیہ کا قبر کو, یہ تعلیم کا ایک نیا سلسلہ شروع کیا اور جس کو فضائل کے نام سے موسوم کیا جاتا ہے, وہ سنتے سنتے لوگوں میں ابھار پیدا ہوتی ہے, شوق پیدا ہوتا ہے, اور اس سے لوگ قابو میں آتا ہے, اور اس میں کوئی اختلاف نہیں ہے, اس میں کوئی نہیں ہے, کوئی اختلاف نہیں ہے. پڑھ لو کلمہ لا الہ الا اللہ, زندگی کا تمام گناہ معاف کر دیا جائے گا. پڑھ لو روزانہ سو مرتبہ, قیامت کے میدان میں تیرے چہرہ چودھری رات کے چاند کی طرح چمکتا رہے گا. ہاں پڑھ لو اخلاص کے ساتھ لا الہ الا اللہ, یہ کلمہ اگر میزان کے پلے میں ایک پلے کے ایک پلے میں رکھ دیا جائے اور دنیا اور دنیا میں جو کچھ ہے, آسمان اور آسمان میں جو کچھ ہے وہ دوسرے پلے میں رکھ دیا جائے تو کلمہ والا پلہ بھاری بھاری نکلے گا. پلے میں ایک دفعہ لا الہ الا اللہ, اس کے ذرا ذرا اثر بھی تمہارے, اس کے ذرہ بھی باقی رہے گا تو ایک دن ایک دن تم کو جہنم سے نکلا جائے گا. ہاں اور اس دنیا کے دس گنا ایک جنت تم کو ملے گی, اس میں کوئی اختلاف ہے؟ کوئی اختلاف نہیں ہے, چونکہ کسی عمل کے فضائل کوئی آدمی اپنی طرف سے بتا نہیں سکتا کہ فلاں کا قول ہے, فلاں کا قول ہے, فلاں صحابہ کا قول ہے, نہیں. عمل کے فضائل تو جس کے لیے عمل کیا جاتا ہے وہ بتاتے ہیں, یعنی اللہ تعالیٰ بتاتے ہیں. وہی غیر مطلوب کے ذریعے سے اللہ تعالیٰ بتاتے ہیں اکثر, اس سے اللہ تعالیٰ نے وہی مطلوب کے ذریعے سے بتا دیا. تو میرے محترم دوستو بزرگو, लंबी चौड़ी कोई बात नहीं है, बात यह है कि दुनिया के तमाम इंसानों तक पहुंचना और तमाम इंसानों को पहुंचकर उनको कलमा पढ़ने के लिए तैयार करना, इस्लाम में दाखिल कर देना। तुम इस्लाम में दाखिल हो जाओ, जाके अंदर दाखिल होके काम करो। जो आदमी दफ्तर में दाखिल होते हैं फिर वो काम करना शुरू कर देता है, दुकान में दाखिल होते हैं तो फिर काम करना शुरू कर देता है, अपने खेत में जाते हैं फिर काम करना शुरू करना होता है, शुरू कर देता है। इसी तरह मेरे मोहतरम दोस्तों बुजुर्गों, ये समझाना है लोगों को, तुम इस्लाम में दाखिल हो जाकर जाके वहां का काम करो। काम क्या है? काम ये सबसे अहम काम है नमाज। नमाज के जरिए से बंदा अल्लाह के जिम्मे में चले जाते हैं, दुनिया में भी और आखिरत में भी। मन सल्ला सला तो सुबह फहू अभी जिम्मत अल्लाह, जिसने फजर की नमाज पढ़ने वाला के जिम्मे में हो गया। मन सल्ला सला तलाश फहू अभी जिम्मत अल्लाह, जिसने असर की नमाज पढ़ी अल्लाह के जिम्मे में हो गया। जिसने ईशा की नमाज जमात के साथ पढ़ ली, गोया कि वो नमाजी बन गए, गोया कि क्या हो गया, वो नमाजी बन गया। वो सो गया लेकिन आधी रात उसकी नमाय अमल में नेकियां लिखी जाएगी, नमाजी बन गया। फिर उठकर फजर पढ़ी तो गोया को नमाजी बन गया, पूरा रात जाकर इबादत करने की नेकियां उनको मिलेगी। यानी पांच वक्त की नमाज की हिफाजत से बंदा अल्लाह के यहां आबिद बन जाता है, इबादत करने वाला। हाँ, हर हाल में गोया को इबादत कर रहा है। सो गया, उसके नेकी, उसके नामायाम में नेकियां लिखी जा रही है, गोया को आबिद बन गया, इबादत करने वाला। और आखिरत में खुद अल्लाह ताला फरमाते हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने, हुजूर सल्लल्लाहु अलैहि वसल्लम से, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपकी उम्मत पर मैंने पांच वक्त की नमाज फर्ज की है और इस पर एक वादा भी मैंने किया कि जो भी बंदा इस नमाज को एहतमाम, नमाज पांच नमाज के एहतमाम करेगा, मैं उसको अपने जिम्मेदारी में जन्नत में दाखिल कर दूंगा। इस्लाम में दाखिल होने के बाद मेरे मोहतरम दोस्तों और बुजुर्गों, काम करना है। अगर काम ना करे ना, तो वो इस जमीन में, ईमान की जमीन में उनकी इस्तकामत हासिल नहीं होती। जैसे कि दफ्तर में जाता तो है लेकिन काम नहीं करता, क्योंकि उसकी नौकरी रहेगी चंद दिनों के बाद, चंद महीनों के बाद, एक दो साल के बाद घर जाए तो वह निकल जाए, उसको निकल देते हैं। क्यों? दाखिल तो हुआ था, नौकरी तो मिली थी, दफ्तर में आते तो थे लेकिन काम नहीं करते थे। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने शायद फरमाया कि इस्लाम में कोई भी हिस्सा नहीं है उस आदमी के लिए जो नमाज नहीं पढ़ती, उसकी नौकरी खत्म हो जाती है, छुट्टी दे दिया जाता है। इसलिए मेरे मोहतरम दोस्तों और बुजुर्गों, इस कलिमा के जरिए से इस्लाम में दाखिल होना, दाखिल होने के बाद काम में लग जाना। अल्लाह के कानून है, कोई आदमी किसी अमल के बारे में उसकी कमजोरी है लेकिन वो अगर उस अमल के दावत लोगों को देते रहे, दावत देने के जितने सिफात हैं उन सिफात के साथ देते रहे, तो लोग इसको कबूल करें या ना करें ये तो अल्लाह के मर्जी के मुताबिक है, मुताबिक होगा। अल्लाह चाहेगा तो कबूल करेगा, नहीं चाहेगा तो कबूल नहीं करेगा। अबू जहल का बेटा, बाप भी सबसे बड़ा दुश्मन था, बेटा भी सबसे बड़ा दुश्मन था, अल्लाह ने चाहा तो इस्लाम में दाखिल हो गए, हजरत अकरमा रदी अल्लाह तआला अन्हु बन गए। लेकिन हुजूर जमीन पर सबसे बड़ा खायर का हुजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए ख्वाजा अबू तालिब, उन्होंने इस्लाम में दाखिल नहीं हुआ। वजह क्या है? अल्लाह ताला ने अल्लाह ने चाहा नहीं, उनके इस्लाम का इरादा अल्लाह ताला ने नहीं किया। चूंकि हिदायत अल्लाह के हाथ में है, नबी के हाथ में नहीं। इन्नक ला तहदी मन अहबबता, अब जिसको चाहे उसको अब हिदायत नहीं दे सकते। वलाकिन अल्लाह यहदी मन यशा, बल्कि हिदायत तो उसको मिलेगा जिसको अल्लाह ताला चाहते हैं, चाहेंगे। तो मेरे मोहतरम दोस्तों और बुजुर्गों, जिसकी हम दावत देते हैं नमाज के लिए, रोजे के लिए, हज के लिए, ज़कात के लिए, बेहतरीन अखलाक के लिए, जिस अखलाक पे कोई जुल्म ना हो, हक तलबी ना हो, जिसमें बड़ाई ना हो, तकबुरी ना हो, वजूब ना हो, रिया ना हो, इस अखलाक की दावा देंगे। जिसको हम देंगे उसको तो वो लेगा या नहीं लेगा, ये तो अल्लाह के मर्जी के मुताबिक होगा। लेकिन जो आदमी दावा देता रहेगा, अल्लाह ताला उसके लिए अमल का दरवाजा खोल देगा, उसको तौफीक मिल जाएगी। इसीलिए हजरत इलियास रहमतुल्लाह अलैह फरमाया करते थे, जो चीज अपने अंदर लाना चाहो तो सूरत दावत लाओ। मतलब जो अमल, जिस पर अमल करना चाहो उसको दावत देना शुरू कर दो। मेरे मोहतरम दोस्तों और बुजुर्गों, जो दावत देते हैं उसकी तरफ अल्लाह ताला की मेहरबानी का फैजान शुरू हो जाता है। क्यों? ये तमाम नबियों का काम है। क्या है? तमाम नबियों का काम है। ये तमाम नबियों के नकल उतर रहे हैं। दुनिया में देखे ना, सबसे ज्यादा कमाती है वो लोग जो दोस्तों की नकल उतरती है। माँ बनने की नकल उतरती है, बीवी बनने की नकल उतरती है, उसकी उनकी आमदनी सबसे ज्यादा है। इसलिए मेरे मोहतरम दोस्त और बुजुर्ग, दाई जो होते हैं ना, तमाम अंबिया के नकल उतरते हैं, इसलिए अल्लाह ताला उन पर सबसे ज्यादा खुश होते हैं। लेकिन शर्त यह है, सिफात के साथ हो, बड़ाई ना हो, जुल्म के साथ ना हो, हक तलाफी के साथ ना हो, रिया ना हो, उजुब ना हो। इसलिए मेरे मोहतरम दोस्त और बुजुर्गों,
सलाम अलैकुम। कोर्ट तो तेरे में गिद्दा जो कोर्ट काला कोर्ट जबरदस्त ते भी एक ज्यादा में रात में दे धरिया को तेरी गाल दे समझ नहीं में दू जनी की दिगशी भी अपर हो चेशी हो दसे से ना पता लग से वो बगैर जे बंदे बगैर बइयां दे की में मनो दसे से ना मैं ये करे साउंड पता करे साउंड
कोशिश करे। जिसने कलमा पढ़ लिया उसको तो इस्लामी दौलत में नौकरी मिल गई। अब काम करूं? हाँ, काम क्या? नमाज है, रोजा है, माल हो तो जकात है, माल हो तो हज है, अल्लाह का जिक्र है, मखलूक के खैर कहीं इस काम लग जाओ। तो क्या होगा इससे? तेरे दुनिया और आखिरत बन जाएगा। चूंकि नमाजी की रोजी अल्लाह के जिम्मे में है, ये वादा है हदीस में। रिजिक की तंगी खत्म कर दी जाएगी। ये बात है, रोजादार के जिक्र रिजिक में बरकत का वादा है, हज में तवंगरी का वादा है, जिसका हज कबूल होता है वो कभी फकीर नहीं होगा, जिसका हज कबूल हो गया जन्नत के अलावा दूसरा कोई ठिकाना नहीं है, जकात में माल की हिफाजत का वादा है, सदकात में माल के बढ़ने का वादा है, ये काम करो। मेरे मोहतरम दोस्तों और बुजुर्गो, दाई का अमल जब सही हो जाएगा तो उसके अमल जो है लोगों को, अमल ही लोगों को खींचेगा। हजरत सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी लोगों को खींचते थे, लोग आते थे दूर दूर से देखने के लिए मदीने में, हजरत सल्लल्लाहु अलैहि वसल्लम को ठहराते थे, खाना पीने का इंतजाम करते थे, एक दो तीन दिन के अंदर वो लोग इस्लाम में दाखिल हो जाते थे, बल्कि जिन्होंने कसम खाई थी इस्लाम में ना आने का, इस्लाम कबूल ना करने का, वो भी इस्लाम में दाखिल हो गए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम और सहाबे का अखलाक देखकर हजरत हिंदा कसम खाई थी, लेकिन जबकि मुसलमान के हाथ पर सहाबा के हाथ पर मक्का फतह हुआ, तो मक्का की औरतें, कुआरी औरतें, संदेशी का औरतें सब इसके इंतजार थे। जब कोई मुल्क फतह होता है तब पहला हमला जो है वहां के औरतों पर होती है, लेकिन रात शुरू हुआ कोई नहीं आया किसी के घर में, हिंदा ने सोचा कि थोड़ा रात और ज्यादा हो जाए तो आएगा, लेकिन कोई भी नहीं आया किसी के घर में भी, न चीखने की आवाज, न रोने की आवाज, न कोई जुल्म की आवाज नहीं आई। आहिस्ता आहिस्ता घर से निकले, क्या कहा ये लोग, तो देखा कि बैतुल्ला भरा हुआ है, कोई तवाफ में मशगूल है, कोई नमाज में, कोई रोने जारी में। कहते कि जो दीन इस अखलाक को सिखलाता है उस दीन से बाहर नहीं रहा जा सकता, अखलाक से। हिंदा जैसे सख्त मिजाज की औरत इस्लाम में दाखिल हुआ, इसी तरह मेरे मोहतरम दोस्त और बुजुर्गो, ऊंची अखलाक की जरूरत है, जिसमें खैर कहीं भरा हुआ हो। तमाम इंसान के लिए, इंसान नहीं है बल्कि तमाम मखलूकात के लिए खैर कहीं सब के लिए है। इकराम और ताजीम जो है मुसलमान के लिए है, खैर कहीं सब के लिए है। जो भी मदीना में आ जाता था सब हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मेहमान बन जाता, उनके खाने पीने के जिम्मेदार हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर होता था, चाहे मुसलमान हो चाहे गैर मुस्लिम। इस खैरदारी का जज्बा जो है, ये जज्बा गायब को खींचते हैं इस्लाम की तरफ। अब तो खैर कहीं नहीं है, खैर कहीं नहीं, अल्लाह करे गैरों के लिए तुम खैर कहीं। हज़रत सहाबा इकराम रज़ी अल्लाह तआला अन्हुम अजमईन के दिल में था वो खैर कहीं का जज्बा हमारे दिल में भी पैदा हो जाए। हज़रत उमर रज़ी अल्लाह तआला अन्हु अपने दौरे खिलाफत में कहीं जा रहे थे तो देखा कि एक बूढ़ा आदमी, उम्र इतना हो गया चलना फिरना मुश्किल है, फिर भी कोई काम कर रहा है। हजरत उमर ने पूछा कि बाबा इस उम्र में किस क्यों काम करते हो, इतने परेशानी क्यों करते हो, उठाते हो? कहते कि मन ने टेक्स लगाया, हर आदमी को इतना इतना टैक्स देना होगा साल भर में, मेरे बच्चे जो कमाते हैं उससे किसी तरह का गुजारा हो जाता है, कि पैसा नहीं बचता, तो हमारे टैक्स का पैसा वो कहां से देगा? इसलिए मैं कोशिश करता हूं मेरे जिम्मे में जो टैक्स है उसको खोद कमाई करो। हजरत उमर रज़ी अल्लाह तआला अन्हु के ये बात दिल में लगी, आप दीदा हो गए और उन्होंने मदीना पहुंचकर सारा माजूरी जितने इतने उम्र के जो हो गए उसका टैक्स माफ कर दिया, यानी खैर खैर उनके लिए भी थी। पहले से पता नहीं था कि इस टैक्स को जमा करने में करने के सिलसिले में उसको कितना तकलीफ उठानी पड़ती है, इसलिए उसको भी माफ कर दिया। हाँ, गैर मुस्लिम पर भी उनका यह था, खाई खाई था, मुसलमान पर भी थे जिसके अंदर खैर कहे का जज्बा पैदा हो जाता है, वो कभी थकते नहीं, उसकी नींद खत्म हो जाती है। हजरत उमर रज़ी अल्लाह तआला अन्हु के दिल में खैर कहे का जज्बा था, इसलिए पूरा मदीना रात को सो जाते थे, लेकिन हजरत उमर रज़ी अल्लाह तआला अन्हु सो नहीं सकते थे, वो चक्कर लगाते थे मदीने में, किसका कोई शिकायत तो नहीं है। एक दिन ऐसा पूरा मदीना चक्कर लगाया, कोई भी नहीं मिले, मदीना से बाहर निकले तो बत्ती नजर आने लगी, क्या बात है, वह बत्ती कैसे, वह तो क्या आबादी नहीं है। जल्दी से पहुंचे, देखा कि एक औरत है, आसपास चंद बच्चे हैं जो भूख की वजह से रो रहे हैं, और वो औरत कुछ पका रही है। हजरत उमर रज़ी अल्लाह तआला अन्हु थोड़े देर रुक गए, थोड़े देर और थोड़े दूर रुक गए, अच्छा ठीक है पहले पकाना खत्म हो जाए, बच्चे का बच्चे खा ले फिर बात करूंगा, लेकिन पकाना खत्म नहीं होता, फिर आगे बढ़े, अब कौन है, बच्चे कौन है, अब क्या पका रही है, कहते कुछ भी नहीं, पानी और पत्थर आग पर रखकर आग जला रही हूं ताकि बच्चे समझे कि कोई पक रही है, हालांकि कुछ भी नहीं है, कह दिन से बच्चा भूखा है, रो रहे हैं, मैं चाहती हूं कि वो थक कर सो जाए, फिर मैं कुछ आराम कर लूंगी। जैसे तुम्हारे दिल अल्लाह तआला ने कुछ भी नहीं कहा, वहां से भागे, भागता हुआ मदीने में आए, खजूर ली घी लिया, खजूर लिया घी ली और पनीर वगैरह लेकर वहां पहुंच गए, और अपने हाथ से पकाया, हलवा बनाया, बच्चों को खिलाया। बच्चे की आदत होती है कि जब भूख लगता है रोता है पेट भर जाता है तो खिलना शुरू कर देते हैं, फिर उस माँ से अर्ज किया कि आप भी कुछ खा लो, फिर पूछा कि कौन है तुम, कहते कि मैं एक बेवा औरत हूं, ये बच्चे हैं सारे, इनका बाप नहीं है, कमाने वाला कोई नहीं हमारे पास, जीने के लिए कोई असबाब नहीं है। हजरत उमर ने कहा कि कल आ जाना मदीने में, उमर के दरबार में आ जाना, मैं वहां हाजिर रहूंगा आपके लिए। तो मेरे मोहतरम दोस्तों बुजुर्गों, खैर कही ये यही दिन है, दीन व नसीहा यही दिन है, खैर कही होना चाहिए, दिल दिल में दुश्मनी हो और जबान में खैर कही हो, ये वो आदमी जो है हक दीन के हकीकत से महरूम है। पर्दा के आड़ में एक दूसरे को मारने के लिए, खत्म कर देने के लिए कोशिश जारी है, और जबान में खूब खैर कही है, ये खैर कही नहीं है, मुनाफिकी है। मुनाफिक अल्लाह का सबसे बड़ा दुश्मन है, منافقین کے ساتھ دشمنی سب سے بڑی ہے. اس لیے کہا گیا, اس لیے قرآن مجید میں اللہ تعالیٰ نے فرمایا کہ ان المنافقین فی الدرک الاسفل من النار, منافقین جہنم کے سب سے نیچے ہوں گے, نیچے درجے میں ہوں گے. اس لیے میرے محترم دوست اور بزرگوں, دین میں خصوصیت ہے, اس کلمہ میں خصوصیت ہے, نماز میں خصوصیت ہے کہ دشمنی ختم ہو جاتی ہے, خیر خیر پیدا ہوتی ہے. ہاں, باہر سے ہجرت کر کے مدینہ آئے اور حضور صلی اللہ علیہ وسلم نے مدینہ والوں کے ساتھ بھائی چاری بنا دیا کہ تمہارا بھائی ہے, لے جاؤں. ہاں, اتنا خوش ہوا, اتنا خوش ہوا کہ بعض مدینہ والے انصار آتے تھے حضور صلی اللہ علیہ وسلم کے پاس کہ یا رسول اللہ میرے پاس زمین ہے, میرے بھائی کو اس کا آدھا دے دے, اتنا زمین ہے, اتنا باغ ہے, میرے بھائی کو آدھا دے دے, میرے بھائی کو کاروبار کا آدھا دے دے. آتے تھے لوگ. میرے محترم دوستو بزرگو, یہ دین کے ثمرات ہے.
یار ماکھے تو پتہ نہیں بھی کتا ہوں بندہ تو لگے گا کراچے جو ہوں تین گھنٹے کی تین دس ہے پتہ نہیں بھی کتا ہوں.
تو میرے محترم دوست ہے بزرگ, یہ دشمنی اور عداوت ختم ہو جائے گا. کروڑ ہر کروڑ ڈالر جو اس زمانے میں خرچ ہو رہے ہیں دوست کو ختم کرنے کے لیے, اس کی ضرورت نہیں پڑے گی. ان الذين امنوا وعملوا الصالحات سيجعل لهم الرحمن ودا. جو لوگ ایماندار ہوگا اور عمل والا ہوگا اللہ تعالیٰ ان قریب ان کو ان میں محبت پیدا کر دے گا.
www.dasquran.com